यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। एमसीसी प्रतिनिधि सभाबाट पास गरिएकै कारण कुनै विदेशी सेना नेपाल आउन नसक्ने गृहमन्त्रीको स्पष्टोक्ति। नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको उडान अनुमति। लुक्लाको सामुदायिक वनमा भीषण आग लागि र युक्रेनमा रसियाको आक्रमण आज 12 दिन पनि जारी। राजधानी किव लगायतका विभिन्न शहरका बासिन्दालाई अन्यत्र जान रसियाको एकतर्फी युद्धविरामको घोषणा। अब समाचार विस्तारमा। गृहमन्त्री बालकृष्ण खाँडले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताउनु भएको छ। नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय 12 अधिवेशनको आज गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाँडले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताउनुभयो। उहाँले एमसीसीले विद्युतमा विकास, गरीबी निवारण र भौतिक विकासमा सहयोग गर्ने साथै एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिशन लाइन निर्माणमा र केही सड़क निर्माणमा प्रयोग गरिने बताउनुभयो। उहाँले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिशन लाइन एमसीसी मार्फत आउने सहयोगबाट निर्माण हुने बताउनुभयो। एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम हुने र दात्री निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उहाँको भनाइ थियो। एमसीसी ऋण नभई अनुदान भएको बताउँदै उहाँले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रम मात्रै भएको पनि प्रष्ट पार्नुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाईमा रहेका नेपाली युवालाई छिट्टो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गर्नुभएको छ। मन्त्री श्रेष्ठले मन्त्रालयमा आज कोरियाको मानव संसाधन विकास बोर्ड एचआरडी कोरियाका नेपाल प्रतिनिधि किम उन डगसँग भेट गरी रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सिप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाईमा ठूलो संख्यामा नेपाली युवाहरू रहेकोले छिटो लैजाने वातावरण बनाउन आग्रह गर्नुभयो। मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुल्ला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गर्नुभएको हो। हाल चार्टर उडान मार्फत कोरिया लैजाने गरिएको छ। एचआरडी कोरियाका नेपाल प्रतिनिधि डगले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेकोले विदेशी श्रमिक अनिवार्य क्वारेन्टीन बस्नुपर्ने हुँदा क्वारेन्टीन अभावले धेरै श्रमिक एकै पटक लैजान नसकिएको बताउनुभयो। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरू भएको छ। शुक्रबार बसेर स्थगित गरिएको केन्द्रीय समितिको बैठक आज गौशाला स्थित अनुपम फूड ल्याण्डमा केही समय अघि शुरू भएको हो। बैठकमा पार्टी संगठन र निर्वाचन तयारी लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिट ब्यूरो, थाई समिति र पदाधिकारी चयन, कार्य विभाजन, निर्वाचनको तयारी र एमसीसी का विषयमा छलफल हुने कार्यसूची रहेको छ। शुक्रबार शुरू केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनैतिक परिस्थिति र एमसीसी बारेमा र नेता नारायण काजी श्रेष्ठले एमसीसी सम्झौताका विषयमा पार्टीले खेलेको भूमिकाका विषयमा धारणा राख्नु भएको थियो। पार्टीको विधान अनुसार 63 जना केन्द्रीय सदस्यको मनोनयन, पोलिट ब्यूरो, थाई समिति र पदाधिकारीको टुंगो लगाउन बाँकी छ। प्रतिनिधि सभाका सांसदहरूले बढ़ी शुल्क असुल्ने विराटनगरको नोबेल मेडिकल कलेजसँग मिलेर विद्यार्थीको भविष्यमाथि खेलवाड़ गरेको भन्दै चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसद नवीना लामाले तोकिएको भन्दा बढ़ी शुल्क उठाउने नोबेल मेडिकल कलेजलाई कार्यवाही नगरेको भन्दै आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीलाई बर्खास्त गर्न माग गर्नुभयो। सांसद लामाले मेडिकल कलेजमा भर्ना भएका विद्यार्थीलाई तत्काल उनीहरूले रोजेको कलेजमा पढ़ने व्यवस्था मिलाई नोबेल कलेज नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न पनि माग गर्नुभयो। त्यसै गरी सांसद योगेश भट्टराईले विद्यार्थीलाई मानसिक रूपमा तत्काल पढ़ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो। नेकपा एमालेका सचिव समेत रहनुभएका भट्टराईले चिकित्सा शिक्षा आयोगबाट तत्काल गएर कलेजको अनुगमन गरिनु पर्ने मा जोड़ दिनुभयो। त्यस्तै सांसद जीवन राम श्रेष्ठले मेडिकल कलेजले विद्यार्थीको भविष्यमाथि खेलवाड़ गर्दा पनि राज्यले व्यवस्था गरेको आरोप लगाउनुभयो। बैठकमा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले विद्यार्थीसँग तोकिएको भन्दा बढ़ी शुल्क लिने नोबेल मेडिकल कलेजलाई कार्यवाही प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। समितिको बैठकले भर्ना भएका विद्यार्थीलाई एक हप्ताभित्र पढ़ाई शुरू गर्न नोबेल मेडिकल कलेजलाई निर्देशन दिएको नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको रियाद दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ। नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जनरल अथोरिटी अफ सिभिल एभिएसन्स रियादले त्यहाँका तीनवटा शहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो। लुक्लाको तेन्जिङ हिलारी विमानस्थल नजिकै नक्चुङ सामुदायिक वनमा गए रातीदेखि भीषण आग लागि भइरहेको छ। आगो लागेको क्षेत्र भीड़ भएकाले नियन्त्रण गर्न कठिनाई भएको स्थानीयवासीले जनाएका छन्। खम्बु पासाङ लामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी लामु शेर्पाले अत्यधिक भीड़ भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकप्टर झिकाइएको जानकारी दिनुभयो। आगो नियन्त्रण गर्नका लागि काठमाण्डौबाट हेलिकप्टर उड़िसकेको छ। आगोको धुवाका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिनुभयो। अहिले विमानस्थल सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसेनाले पर्वत जिल्ला पनि अब पर्यटनको केन्द्र भएको बताउनु भएको छ। कुस्मामा बनेको जिपलाइन स्काई ब्रिजको आज उद्घाटन गर्नुहुँदै उहाँले पर्वतमा पर्यटनसँगै आर्थिक गतिविधिमा पनि क्रमिक सुधार हुँदै आएकोले सबै क्षेत्रका सरोकारवालाहरू एकजुट भएर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। लोपोन्मुख समुदायको भाषा संकटमा पर्दै गएको अवस्थामा सिन्धुलीका हायु समुदायका किशोरीहरूको समूहले भने भाषा संरक्षणका लागि हायु भाषाका शब्दहरू खोज गर्न थालेका छन्। हायु भाषाको शब्दकोश निर्माण गर्ने उद्देश्यका साथ किशोरीहरू हायु भाषाका जानकार तथा ज्येष्ठ नागरिकहरूसँग प्रत्यक्ष भेटघाट र छलफल गर्दै भाषा संकलनमा जुटेका छन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
लोप हुनु कारण पनि हामीले चासो नदिएर हो नि त।
यति बेला सिन्धुलीको हायु किशोरीहरू लोप हुन लागेको हायु भाषाको शब्दकोश निर्माण गर्नका लागि जुटेका छन्। पुरानो पुस्ता मरेसँगै भाषा पनि लोप हुने अवस्थामा पुगेकोले भाषालाई अगाडि ल्याउन हायु भाषा संकलनमा जुटेको बताउनुहुन्छ गोलन्जोर गाउँपालिका छ कि सपना हायु।
हामीभन्दा धेरै अगाडिका पुर्खाहरूले कसरी बोल्नुहुन्थ्यो, अब त्यो लोप हुँदै गएको भाषा अब फेरि हामीले त्यसलाई कसरी अगाडि ल्याउन सकिन्छ त भनेर
अहिलेको मानिस सहर केन्द्रित भएका छन्। युवा पुस्ताहरूको पहुँच ग्रामीण परिवेशमा नभएका कारण भाषा पुस्तान्तरण हुने प्रक्रियामा समस्या देखा पर्न थालेको छ। भावी पुस्तालाई भाषा हस्तान्तरण गर्न शब्दकोश निर्माण गर्न लागि परेको बताउनुहुन्छ कमलामाई नगरपालिका छ सिन्धुलीकी सञ्जिता हायु।
भावी पुस्ताको लागि सहज होस् भन्नको लागि हाम्रो जातीय पहिचान, हाम्रो हायु भाषा संरक्षण गर्नुपर्छ र भाषा लोप नहोस् अथवा हराएर नजाओस् भन्नको लागि भाषा संकलन गर्न हामी हायु किशोरीहरू जुटिरहेका छौँ।
कहिलेसम्म सकिन्छ त हायु भाषा शब्द शब्दकोश निर्माणका लागि हायु शब्दको भाषा खोजी गर्ने काम हायु किशोरी समूहकी अध्यक्ष ललिता हायु।
अहिले शुरूवाती चरणमा हामीले अदेखि अमसम्म अनि कदेखि ज्ञासम्मका शब्दहरूलाई चाहिँ हामीले खोज्ने प्रयास गरिरहेका छौँ। धेरै किशोरीहरू लागि परेर छ महिनामा सक्यौं भने पनि हामीले खोजेको शब्दहरू चाहिँ ल्याउन सक्छौ भन्ने जमर्को गरिरहेका छौँ।
लोप हुन लागेको भाषा संरक्षणको लागि सरकारले नीति बनाएको छ। संविधानले भाषा सम्बन्धी स्पष्ट व्यवस्था गरेको पाइन्छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापन अघि प्रस्तुत गर्यौं सिन्धुली संवाददाताको भाषा सम्बन्धी रिपोर्ट। अब लागौं पाल्पातिर। पाल्पामा संचालित चुनढुङ्गा खानी मापदण्ड अनुसार संचालन नभएको पाइएको छ। चुनढुङ्गा उत्खननका कारण वातावरणीय क्षेत्रमा ह्रास आउनुका साथै अत्यधिक भार तथा तीव्र गतिमा गुड्ने ट्रिपरका कारण ध्वनि तथा वातावरण प्रदूषण हुँदा त्यस क्षेत्रका विद्यालयहरूमा पठन पाठनमा समेत समस्या उत्पन्न भएको स्थानीय बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
टुपन्देही तथा नवलप्रासी जिल्लामा संचालित अधिकांश सिमेन्ट उद्योगको खानी पाल्पामा रहेको छ। मापदण्ड भन्दा विपरीत चुन ढुङ्गा उत्खनन गरेका कारण वातावरणीय क्षति र ध्वनि प्रदूषणको समस्या बिहोर्न यहाँका नागरिकहरू बाध्य छन्। आफ्नो गाउँमा ठूलो खानी उद्योग सञ्चालनमा आए पनि स्थानीयहरूले यसको उपयोग र प्रयोग गर्न नपाएको ज्यामेरिकी स्थानीय गुनिसरा विक बताउनुहुन्छ। मापदण्ड भन्दा बढी क्षेत्रफलमा उत्खनन गरेका खानी सञ्चालकहरूले उत्खनन गरेर फालेका ढुङ्गा गिटीका कारण यहाँका सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् भने खाने पानी तथा सिंचाईका स्रोतहरू सुक्दै गएको निस्तीका स्थानीय किसान बल बहादुर आले बताउनुहुन्छ।
पहिरोले खेतै बगाइदियो, बाटो खन्दाखेरि माटो जति त्यो खोल्सीमा फलेर पानी सुकिएर
जिल्लाको ज्यामिरे, रहवास, गोठादी, सिद्धेश्वर, दोभान तथा कचल जस्ता ठाउँमा खानीहरू सञ्चालित छन्। जिल्लामा सञ्चालित 10 चुनढुङ्गा खानी सञ्चालकहरूको व्यवस्था सड़क क्षमता भन्दा बढी टिप्परले ध्वनि तथा वातावरणीय प्रदूषण उत्पन्न गराएका छन्। मापदण्ड भन्दा विपरीत कच्चा पदार्थ ढुवानी गर्ने टिप्परका कारण ध्वनि प्रदूषण हुँदा पठन पाठन अवरुद्ध हुने गरेको जनप्रिय मावि ज्यामिरेका शिक्षक विष्णु खनालको भनाइ छ। जिल्लाको वन क्षेत्रमा सञ्चालित 9 खानीले 191 हेक्टर क्षेत्रमा उत्खननको अनुमति पाएका छन्। उद्योगले खानी क्षेत्रमा वातावरणीय संरक्षणमा ध्यान नदिएको तोकिएको भन्दा बढी क्षेत्रफलमा उत्खनन गरेको पाइएको छ। डिभिजन वन कार्यालयका प्रमुख दीपक घिमाली मापदण्ड मिचेर सञ्चालित खानी उद्योगलाई तत्काल बन्द गर्न लगाइने बताउनुहुन्छ।
उत्खननको क्रममा चुनढुङ्गा बाहेकको माटो लगायतको अरू वस्तुहरूलाई डिपोजिसन सही तरिकाले नगरेको अथवा जथाबाली हालेको हकमा उनीहरूलाई हामी त्यहाँबाट सुरक्षित तरिकाले हटाउन तत्कालै लगाउँछौ।
जिल्लामा सञ्चालित खानी उद्योगहरू मापदण्ड अनुसार सञ्चालन गर्ने हो भने प्राकृतिक विनाश रोकिने साथै स्थानीय स्तरमै रोजगारीसँगै आर्थिक समृद्धि समेत हुने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
विष्णु खनालको पाल्पा रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। रसियाले युक्रेनको राजधानी किव लगायत विभिन्न महत्वपूर्ण शहरहरूमा सैनिक कार्यवाही गर्ने जनाउँदै त्यहाँ बसोबास गर्ने बासिन्दाको जीवन जोगाउन स्थानीय समय अनुसार आज बिहान 10 युद्धविराम घोषणा गरेको छ। रसियाली रक्षा मन्त्रालयका अनुसार राजधानी किव, खार्किव, मारियोपोल र सुमी शहरबाट निकासी मार्गहरू तय गरिएको छ। उता युक्रेनले भने रसियाले युद्धविराम पालन नगरेको जनाउँदै दक्षिणी बन्दरगाह शहर माइकोलाइभमा रसियाले गोलाबारी गरिरहेको पुष्टि गरेको छ। माइकोलाइभ शहरका मेयर अलेक्जेन्डर सेन्केभिचले आफ्नो फेसबुक अकाउन्ट मार्फत रसियाली सेनाले शहरको आवासीय भवनहरूलाई निशाना बनाउँदै बमबारी गरेको तथा आगो लागेको तस्विरहरू पोस्ट गर्दै युक्रेनी जनताहरूलाई रसियाको विश्वास नगर्न आग्रह गर्नुभएको छ। यसअघि रसियाले क्षेप्यास्त्र प्रहार गरी युक्रेनको एउटा विमानस्थल ध्वस्त बनाइदिएको छ। रसियाले 12 देखि युक्रेनमा जारी राखेको आक्रमणका क्रममा मध्य युक्रेनको भिनेट्सियामा रहेको विमानस्थल ध्वस्त बनाइदिएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संचार माध्यमहरूलाई जानकारी दिनुभयो। आक्रमणका क्रममा रसियाले युक्रेनको राजधानी किव लगायत खार्किव, मारियोपुल र पोल र सुमी लगायत थुप्रै शहर तथा हवाई अड्डाहरूमा गोला वर्षाउनुका साथै बम विस्फोट र ब्यालिस्टिक मिसाइल प्रहार गरिएको बीबीसीले जनाएको छ। भेनेट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा पर्दछ। विमानस्थलमा भएको आक्रमणपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रूसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले युक्रेनमाथि उडान विरोधी क्षेत्र लागू घोषणा गर्ने आफ्नो मागलाई पुनः दोहोर्याउनु भएको छ। उहाँले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्दा दैनिक दर्जनौ युक्रेनी नागरिकले ज्यान गुमाउनु परेको बताउनुभयो। यसैबीच संयुक्त राज्य अमेरिकाले रसियाबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ़ेर सन् 2008 यताकै सबैभन्दा उच्च भएको छ। एसियाको बजारमा कच्चा तेलको बेन्च मार्क ब्रेन्ट क्रूड बढ़ेर $139 प्रति ब्यारल नाघेको थियो, तर पछि $130 भन्दा कममा आइपुग्यो। एक ब्यारलमा झण्डै 159 लिटर हुन्छ। रूसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको हो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। एमसीसी प्रतिनिधि सभाबाट पास गरिएकै कारण कुनै विदेशी सेना नेपाल आउन नसक्ने गृहमन्त्रीको स्पष्टोक्ति, नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको उडान अनुमति, लुक्लाको सामुदायिक वनमा भीषण आगलागी र युक्रेनमा रसियाको आक्रमण आज 12 दिन पनि जारी, राजधानी किव लगायतका विभिन्न शहरका बासिन्दालाई अन्यत्र जान रसियाको एकतर्फी युद्ध विरामको घोषणा। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। नमस्ते।